नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.np मा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
परिवर्तनलाई संस्थागत गर्न संचार जगतको भूमिका महत्वपूर्ण हुने, ऊर्जा मन्त्री जनार्दन शर्माको भनाई। राष्ट्रिय गौरवका आयोजनामा अन्तर्निकाय समन्वय हुनुपर्नेमा रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालको जोड़। र कांग्रेसको 14 महाधिवेशन समय नजिकिँदै केन्द्रीय समिति 168 सदस्य हुने लगायतका विषय लिएर उपस्थित भएका छौं।
अर्थमन्त्री जनार्दन शर्माले परिवर्तनलाई संस्थागत गर्न संचार जगतको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
अर्थमन्त्री जनार्दन शर्माले परिवर्तनलाई संस्थागत गर्न संचार जगतको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। प्रेस सेन्टर नेपालको राष्ट्रिय समाचार समिति रासस शाखाले आज काठमाडौँमा आयोजना गरेको शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई मास्ने खतरा बढेको भन्दै प्राप्त उपलब्धिको रक्षा गर्न सशक्त भएर प्रस्तुत हुन संचार जगतलाई आह्वान गर्नुभयो।
हामीले प्राप्त गरेको उपलब्धि, हामीले गरेका त्याग र बलिदानमाथि फेरि प्रहार हुने, जनताको संविधान, जनताले बलिदानबाट प्राप्त गरेको संविधानलाई च्यात्ने, त्यसलाई समाप्त पार्ने, फेरि निरङ्कुशताको मतलब पगडी गुड्न खोज्ने, तानाशाह बन्न खोज्ने प्रवृत्ति समाजमा, राजनीतिक पार्टीहरूमा भएका प्रवृत्तिहरू छन्, प्रतिगमनकारी प्रवृत्तिहरू छन्। हामीले भोग्यौं, 2-2 पटक संसद विघटन भएको छ। प्रतिगमनकारी प्रवृत्तिहरू निरन्तर छलबलाइरहन्छन्, निरन्तर जनताको विजयका विरूद्ध लागिरहन्छ। त्यसकारण त्यसका विरूद्ध सशक्त रूपमा प्रस्तुत हुन पनि म आम संचार क्षेत्रका साथीहरूलाई अपिल गर्न चाहन्छु। किनभने यो कोही मैले भनेको कुरा कोही माओवादीको कुरा होइन, यो कुनै पार्टीको कुरा होइन, यो राष्ट्रको कुरा हो, यो हाम्रो अधिकारको कुरा हो, यो जनताको अधिकारको कुरा हो, यो हाम्रा हजारौं शहीदहरूले बलिदानी गरेको कुराको रक्षा गर्ने कुरा, जनयुद्ध, जनआन्दोलन, मधेसी आन्दोलन, तमाम आन्दोलनहरूमा भएको बलिदानको रक्षा गर्ने कुरा हो, त्यसबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्ने कुरा हो। त्यस कारणले उपलब्धिको रक्षा गर्ने कुरामा अथक रूपमा अगाडि बढ्नुहुनेछ भन्ने कुरा पनि म संस्कृति राख्न चाहन्छु।
अर्थमन्त्री शर्माले संविधानले दिएको अधिकारका विषयमा आम जनसमुदायलाई सुसूचित गराउन र मुलुकको स्वाधीनता र समृद्धितर्फको यात्रामा सरकारलाई सहयोग र खबरदारी गर्न प्रेस सेन्टर लाग्नुपर्नेमा पनि जोड दिनुभयो।
प्रेस सेन्टर एउटा यस्तो संगठन हो, यो नेपालको राजनैतिक परिवर्तनको एउटा संघर्षको उत्कर्षको समयमा स्थापित भएको हो। जति बेला नेकपा माओवादीले माघ 19 गते भएको घटनालाई लिएर आजदेखि देश गणतन्त्रमा गएको छ भन्ने घोषणा गरेको छ, त्यसको अर्को दिन प्रेस सेन्टरको स्थापना भएको छ लाबाङमा, रुकुमको लाबाङमा। र प्रेस सेन्टरले राजनीतिक परिवर्तनका लागि जंगलका डाँडाहरूमा, ओडारहरूमा प्रेस राखेर, डाँडाहरूमा रेडियो राखेर र विभिन्न संकटपूर्ण अवस्थामा यातना र गिरफ्तारीहरू भोग्दै कृष्ण सेन जस्ता अनाहार नेतृत्वहरूलाई गुमाउँदै त्यो रगतबाट पैदा भएको यो संगठन हो। यसको आफ्नै गौरवपूर्ण इतिहास छ। यो सामान्य पत्रकारिताको कुरा मात्रै होइन, परिवर्तनको ठूलो आन्दोलनमा संचार क्षेत्रको एउटा नेतृत्व, जनसम्बन्ध निर्माण गर्ने क्षेत्रको एउटा नेतृत्व र दुनियाँलाई जनयुद्ध के हो, रूपी वर्ग जाति क्षेत्र लिङ्गका अधिकारहरूमा हामी कसरी लडिरहेका छौं, कसैले पनि विश्वास नगरेको राजतन्त्रलाई हामी कसरी ढाल्दैछौं भनेर जनतालाई संगठित गर्ने महत्वपूर्ण साधनको रूपमा यसले काम गरेको थियो।
रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजनामा अन्तर्निकाय समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढंगबाट निर्धारित समयमै पूरा गर्न अन्तर मन्त्रालय बीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले समीक्षामा उठेका विषयवस्तुको गम्भीरतालाई हेरी जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सड़क पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताउनुभयो। उहाँले भन्नुभयो, रक्षा मन्त्रालयबाट सम्पादित कार्यलाई परिष्कृत र विशिष्टकृत तुल्याउँदै लैजानुपर्छ। अनुकरणीय ढंगबाट अघि बढाउन खोजिएको प्रतिरक्षा विश्वविद्यालय निर्माणलाई सबै तहले सहयोग पुर्याउन आवश्यक छ। आयोजना समयमै पूरा गर्न बजेट, क्षमता र समयबीच तादम्यता मिलाउन सक्नुपर्छ। मन्त्रालयका सचिव बेगेन्द्र राज शर्माले राष्ट्रिय गौरव लगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमान योग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बजेटको सुनिश्चितता समयमै अख्तियारी, प्रतिरक्षा विश्वविद्यालयलाई बहुवर्षीय आयोजना स्वीकृति र बेरुजी फर्सेटमा सहजीकरण, सेनाको विज्ञता र व्यावसायिकता अनुसार जिम्मेवारी प्रदान गरिनुपर्छ। मन्त्रालय मातहत द्रुत मार्ग, विभिन्न पाँचवटा सड़क आयोजना, प्रतिरक्षा विश्वविद्यालय निर्माण, राष्ट्रपति चुए तराई मधेस संरक्षण, ऐतिहासिक गढ़ी किल्ला संरक्षण र विकास, बंकरदेखि ब्यारेक लगायतका महत्वपूर्ण आयोजना र कार्यक्रम सञ्चालनमा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रविधि मैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। थप सामग्रीका साथ सहकर्मी बालिका मादेन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रविधि मैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। आज कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सहसचिवहरूका लागि नेतृत्व विकास कार्यक्रममा मन्त्री श्रेष्ठले प्रशासनभित्र संघीयता कार्यान्वयनमा ध्यान दिँदै कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री श्रेष्ठले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरू ठिक भए त्यसलाई कार्यान्वयन गर्न र समय अनुसार परिवर्तन भएका कुराहरूमा सोही अनुरूप काम गर्न सचिवहरूलाई आग्रह गर्नुभयो। उहाँले सैद्धान्तिक मात्र नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै राष्ट्र सेवक कर्मचारीहरू व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो। उहाँले नवनियुक्त सहसचिवहरूलाई आफू मातहतका कर्मचारीहरूलाई पक्षपातपूर्ण व्यवहार नगरिकन काम लगाउन पनि आग्रह गर्नुभयो। कतिपय कर्मचारीहरूमा आफूलाई प्रशासक ठानी सबै काम अरूलाई लगाउने प्रवृत्ति रहेकाले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो।
एकपछि अर्को गर्दै नेपाली राजनीतिक दलको महाधिवेशनको समय सीमा तोकिँदै गर्दा सत्तारूढ दल नेपाली काँग्रेसको महाधिवेशनको मिति पनि नजिकिँदैछ। काँग्रेसले हिजो मात्र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ र विभिन्न प्रदेशमा नेताहरूलाई संयोजकको जिम्मेवारी समेत तोकेको छ। थप सामग्रीका साथ सहकर्मी बालिका मादेन।
नेपाली काँग्रेसको 14 महाधिवेशन नजिकिँदैछ। काँग्रेसले मंगसिर 24 गतेदेखि 26 गतेसम्म केन्द्रीय नेतृत्व छान्नका लागि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। काँग्रेसले संविधानले व्यवस्था गरेको देशको संरचना अनुसार पार्टीको नेतृत्व छान्दैछ। काँग्रेसको विधानमा उल्लेख भए अनुसार महाधिवेशनबाट केन्द्रीय समितिमा एक सभापति सहित दुई उपसभापति, दुई महामन्त्री, 8 सहमहामन्त्री र 1 कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट सभापतिले मनोनित गर्ने निर्वाचित हुनेछन्। यसै गरी 35 केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। उनीहरूलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले प्रत्यक्ष मतदान गरेर चुन्नेछन्। त्यस्तै महिला महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित 9 केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट 1 महिला सहित 3 केन्द्रीय समितिमा प्रतिनिधित्व हुने व्यवस्था विधानमा छ। सो व्यवस्था अनुसार 7 प्रदेशबाट 21 केन्द्रीय समितिमा चुनिनेछन्। यसै गरी महाधिवेशनमा दलित प्रतिनिधि मध्येबाट 4 महिला सहित 9, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधि मध्येबाट 7 महिला सहित 15, खस आर्यबाट 6 महिला सहित 13, मधेसीबाट 4 महिला सहित 9, थारूबाट 2 महिला सहित 4, मुस्लिमबाट 1 महिला सहित 3 र पिछडिएको क्षेत्रबाट 1 गरी 54 विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्य चुनिनेछन्। यसै गरी अल्पसंख्यक 1 र अपाङ्गबाट 1 गरी 2 यो समूहबाट केन्द्रीय सदस्य चुनिनेछन्। यसै गरी सभापतिले निर्वाचित भएपछि 1/3 सदस्य मनोनित गर्ने व्यवस्था विधानले दिएको छ। सो व्यवस्था अनुसार 33 केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउनेछन्। काँग्रेस महाधिवेशनमा देशभरका 165 निर्वाचन क्षेत्रबाट 25 दरले केन्द्रीय नेतृत्व छान्न 4,125 महाधिवेशन प्रतिनिधि आउनेछन्। सो संख्यामा प्रत्येक निर्वाचन क्षेत्रबाट थप 1 अपाङ्गता तथा अल्पसंख्यकबाट पनि प्रतिनिधित्व गर्ने विषयमा छलफल जारी छ। अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट 1 महाधिवेशन प्रतिनिधि प्रतिनिधि चुनिने गरी 77 जिल्लाबाट 77 जना नै प्रतिनिधि ल्याउने काँग्रेसको यस अघिको निर्णय छ। यस्तै भातृ तथा शुभेच्छुक संघ संस्था र विदेश स्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि चयन भएर आउनेछन्। यी सबै क्षेत्रबाट गरी करिब 4500 हाराहारीमा काँग्रेस महाधिवेशनका लागि प्रतिनिधि चयन भएर आउने बताइएको छ। काँग्रेसको हिजो बसेको केन्द्रीय समिति बैठकले 14 महाधिवेशन अन्तर्गत महाधिवेशन उद्घाटन 24 मंगिरमा 25 मंगिरमा नेतृत्व चयनका लागि मतदान र 26 मंगिरमा गणना गर्ने गरी अघि बढ्ने निर्णय गरिसकेको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा अन्तर्पार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरूले विद्रोह गर्नु परेको बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा अन्तर्पार्टी संघर्ष गर्न सक्ने अवस्था नभएकाले आफूहरूले विद्रोह गरेको बताउनु भएको छ। आज पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउनु पनि विद्रोह अनिवार्य रहेको बताउनुभयो। अध्यक्ष नेपालले एमालेमा आफूलाई ठाउँ नै नभएकाले विद्रोह गर्नु स्वाभाविक भएको बताउनुभयो। उहाँले आफूले आँट गरेर विद्रोह गरे पनि केही नेताहरू आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गर्नुभयो। यसैबीच माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अखिल नेपाल किसान महासंगठन गरेको छ। बलराम सापकोटाको नेतृत्वमा बनेको 351 सदस्यीय महासंघमा 9 उपाध्यक्ष, 1 महासचिव र 10 जना सचिव रहेका छन्। महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधव कुमार नेपालले आजै पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वदेशमै पेसा व्यवसाय गर्ने वातावरण बन्दै गएको बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताउनु भएको छ। नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभयो। मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनु पर्ने भन्दै सक्रिय भएर लाग्न सबैलाई अनुरोध गर्नुभयो। पौडेल युनेस्को 41 महासभामा भाग लिन नोभेम्बर 10 तारिकमा फ्रान्स जानु भएको हो।
सर्वोच्चका न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार जारी रहेका कारण आज सर्वोच्चमा 10 मध्ये 4 इजलासमा मात्र मुद्दाको सुनवाई भएको छ। थप सामग्रीका साथ सहकर्मी अर्जुन श्रेष्ठ।
न्यायाधीशहरूले इजलास बहिष्कार जारी राखेपछि आज सर्वोच्चमा 10 मध्ये 4 इजलासमा मात्र मुद्दाको सुनवाई भयो। सर्वोच्चले आजका लागि पेशी तोकेका 298 मुद्दा मध्ये आज 3 बन्दी प्रत्यक्षीकरण सहित 7 मुद्दामा मात्र सुनवाई भएको छ। आज कानून व्यवसायका कारण 1 इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा स्थगित भएको छ भने अन्य 3 इजलासमा 1-1 गरी 3 बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनवाई भएको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेशी तोकिएका 5 मुद्दा मध्ये 4 सुनवाई भएको छ भने 1 हेर्न नमिल्नेमा परेको छ। प्रधान न्यायाधीश जबराले यस अघि 2 आफूलाई इजलासमा नराखे पनि आज भने आफूलाई समेत इजलासमा राख्नु भएको थियो। यसैबीच प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई संवादमा आउन आह्वान गर्नु भएको छ। प्रधान न्यायाधीश जबराले विज्ञप्ति मार्फत वर्तमान गतिरोध अन्त्यका लागि संवादमा आउन नेपाल बारलाई आग्रह गर्नु भएको हो। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सहित विभिन्न समयमा न्याय पालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयनमा अग्रसरता लिन आफू तयार रहेको पनि प्रधान न्यायाधीश जबराले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले राजीनामा मागेको व्यक्तिसँग वार्तामा नबस्ने भन्दै राजीनामाको अर्को विकल्प नरहेको बताउनु भएको छ। सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै प्रधान न्यायाधीश जबराको राजीनामा मागेर विरोधमा उत्रिएको बारले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धरना दिएको छ। आन्दोलनलाई देशव्यापी बनाएको नेपाल बारले प्रधान न्यायाधीश जबराको राजीनामा नाउन्जेल आन्दोलन जारी रहने जनाएको छ। बारको 90 इकाइमा धरनाको कार्यक्रम राखेको बारले उपत्यकाको आन्दोलनलाई सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित बनाएको छ। प्रधान न्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन 3 आन्दोलनमा छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्किने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय भूमि आयोगको कार्यालय तहसल काठमाडौँमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने गरी योजनाबद्ध रूपमा लाग्न आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रूपमा काम गर्ने गरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिनुभयो।
हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। आजलाई कार्यक्रमबाट विद्या प्रसाद उपाध्याय, सरिता खनाल, बालिका मादेन र म अर्जुन श्रेष्ठ बिदा हुन्छौ। नमस्ते।